यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे विभिन्न राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुख लगायतसँग हिजो छलफल गर्नुभएको हो। छलफलमा नेकपा एमालेका नेता महेश बर्तौलाले आगामी निर्वाचनलाई सफल, विश्वासयोग्य र अवरोधमुक्त बनाउन दलहरूका तर्फबाट सरकारलाई आग्रह गरिएको बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून मन्त्री अनिल कुमार सिन्हा र संचार मन्त्री जगदीश खरेल सहभागी हुनुहुन्थ्यो। नेपाली कांग्रेसका तर्फबाट गगन थापा र पुष्पा भूषाल, एमालेका तर्फबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट शक्तिबहादुर बस्नेत र प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शिशिर खनाल र सुविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र गुरूङ र भुवन पाठक सहभागी हुनुहुन्थ्यो। त्यसै गरी अन्य नेताहरू पनि छलफलमा सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारी, आयुक्तहरू जानकी कुमारी तुलाधर र सगुन शमशेर राणा तथा सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको सन्दर्भमा निर्वाचन तयारीबारे प्रधानमन्त्रीले विभिन्न सरकारवाला पक्षसँग निरन्तर छलफल गरिरहनु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भेटवार्ता भएको छ। उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ। जेएनजी आन्दोलनपछि पहिलो पटक दुई ठूला दलका प्रमुखहरूको हिजो भेटवार्ता भएको हो। मध्य प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादव नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम मध्य प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता यादवलाई हिजो नियुक्त गर्नुभएको हो। यसअघि मध्य प्रदेशको मुख्यमन्त्रीमा विभिन्न सात दलका 77 प्रदेशसभा सदस्यको समर्थन कांग्रेस संसदीय दलका नेता यादवले प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको थियो। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा यादवले दावी पेश गर्नुभएको हो। मध्य प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यसअघि विश्वासको मत प्राप्त हुने नदेखिएपछि पदबाट राजीनामा दिनुभएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभाव मुक्त समाज निर्माणका लागि निरन्तर क्रियाशील हुनुपर्नेमा जोड़ दिनुभएको छ। हाम्रो पार्टी नेपालका प्रतिनिधिहरूसँग सिंहदरबारमा हिजो भएको भेटका क्रममा उहाँले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले सरकारले पाएको कार्यदेशभित्र रहेर दलित तथा उत्पीड़ित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुन्छ भनेर आफूले पनि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचन आयोगले फागुन 21 गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूलाई आवश्यक सहयोग गर्न विभिन्न 20 मुद्दे निर्देशन दिएको छ। निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन कायम गर्न राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 57 बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगले जनाएको छ। निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेद्वारी दिँदा त्यसको एक तिहाई नघट्ने गरी महिला उम्मेद्वारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवं लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी उम्मेद्वार मनोनयन गर्नुपर्ने व्यवस्था आयोगले सबैलाई ध्यानाकर्षण गराएको छ। सरकारले फागुन 21 गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेको छ भने माघ 11 गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। त्यसैगरी राजनैतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् 2030 संसदमा 40% महिला प्रतिनिधित्व पुर्याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेद्वारको मनोनयनको व्यवस्था गर्नुपर्ने आयोगले जनाएको छ। राजनैतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति सम्प्रदाय लिंग धर्म भाषा क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै पनि गतिविधि गर्न नपाइने बारे पनि दलहरूको ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपाल जापान सम्बन्धको 70 वर्षगाँठ मनाउने सन्दर्भमा विभिन्न पक्षमा छलफलका क्रममा शिष्टाचार भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अवसरमा राजदूत मायदाले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गर्नुहुँदै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। मधेस प्रदेशसभा सदस्य कञ्चन भिक्षा पदमुक्त हुनुभएको छ। प्रदेशसभाको सचिवालयले हिजो सूचना जारी गर्दै प्रदेशसभा सदस्य भिक्षा पदमुक्त हुनुभएको जानकारी दिएको छ। उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो। राप्रपाले बिच्छाले पार्टीको विधान अनुसार 6 महिना साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने केन्द्रीय कार्य सम्पादन समितिको निर्णयबारे राजनैतिक दल सम्बन्धी ऐन बमोजिम प्रदेशसभा सदस्य पदबाट निष्कासन गरेको सूचना सहित कार्यवाहीका लागि पत्र पठाएपछि सूचना प्रकाशित गरी प्रदेशसभा सदस्य बिच्छा पदमुक्त भएको जानकारी प्रदेशसभा सचिवालयले गराएको हो। विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय पहिचान र सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा नेपाली चलचित्रले योगदान पुर्याउनु पर्नेमा जोड दिनुभएको छ। हिजो बसेको समितिको बैठकमा सांसदहरूले चलचित्रको माध्यमले राष्ट्रिय गौरव बढ़ाउन तथा सेन्सर सम्बन्धी समस्याहरू समाधान गर्न सरकार र चलचित्र विकास बोर्ड दुवैको संलग्नता आवश्यक रहेको औल्याउनुभयो। चलचित्र विधेयक 2081 सम्बन्धी छलफलमा सांसदहरूले चलचित्र क्षेत्रमा कम स्वायत्तताले नकारात्मक प्रभाव पर्न सक्ने र अत्यधिक नियन्त्रणले स्वतन्त्रता प्रभावित हुने भएकाले उत्तरदायित्वका लागि स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश ऋषिले प्रष्ट नीति नभएकाले चलचित्र क्षेत्रमा समस्या देखिएको बताउनुभयो। यी अस्पष्ट प्रक्रियाहरूलाई सहज बनाउन बोर्डको नेतृत्व र विधेयकको प्रक्रिया अगाडि बढ़ाउनु पर्ने उहाँले आवश्यकता पनि औल्याउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री मदन प्रसाद परियारले खेतीयोग्य गाउँहरू जस्तै शहरी क्षेत्रको माटोको पनि संरक्षण र गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताउनु भएको छ। 12 विश्व माटो दिवसका अवसरमा कृषि विभागले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री परियारले उत्पादन बढ़ाउन र माटोको संरक्षण गर्न उर्वरा शक्ति बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल तथा विषादीको प्रयोग बढ़ेको अव्यवस्थित खेती भएको र शहरी क्षेत्रमा अत्यधिक प्लास्टिकको प्रयोग भएको औद्योगिक तथा घरायसी फोहोर समेत चुनौतीका रूपमा रहेको बताउनुभयो। नक्सालाई अद्यावधिक गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। किसानले आफ्नो जमीन र माटोको खाद्य तत्वको अवस्थाबारे जानकारी लिई सोही बमोजिम सन्तुलित रूपमा मलखाद प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताउनु भएको छ। बर्दियाको क्षेत्र नम्बर 2 कांग्रेस कार्यसमितिले ठाकुरबाबा नगरपालिकाको साईपुरमा हिजो आयोजना गरेको भेलालाई सम्बोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले कांग्रेसले चुनावको तयारी थालेको तर शान्ति सुरक्षाको आवश्यक व्यवस्था भएको नदेखिएकाले सरकार त्यसमा गम्भीर हुनुपर्ने बताउनुभयो। पार्टीलाई पुनर्ताजकी गराई संगठनलाई चलायमान बनाउन र निर्वाचनबाट कांग्रेसलाई थप बलियो बनाउन पार्टीको महाधिवेशन कसरी सहयोगी हुन्छ भन्नेबारे सबै नेता कार्यकर्ता गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ़दै गएकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवन पद्धतिमा जोड़ दिनुपर्ने बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा मन्त्री डाक्टर गौतमले मानसिक स्वास्थ्य समस्याकै कारण हरेक वर्ष 7,000 व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँले आत्महत्याको न्यूनीकरणका लागि सरकार समुदाय र परिवार सँगसँगै अघि बढ़नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। युवा तथा खेलकुद मन्त्री बबलू गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक र सहचालक प्रति हेर्ने दृष्टिकोण दुवै सकारात्मक हुनुपर्ने बताउनुभयो। नेपाल आर्थिक हिसाबले कमजोर भएकाले स्रोत साधनको सहयोग उपयोग गरेर अघि बढ़नुपर्नेमा उहाँले जोड़ दिनुभयो। आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सड़क विस्तारका लागि बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म दुई महिनासम्म बन्द गरिनेछ। सवारी साधन बन्द गरेर मर्मत एवं विस्तारको काम अघि बढ़ाउन लागि कान्ति राजमार्ग सड़क योजनाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति राजमार्ग खण्डमा सवारी आवागमन पूर्ण रूपमा बिहान 11 देखि बेलुका 5 सम्म बन्द हुने जानकारी दिएको छ। यस अवधिमा कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न र गराउन पनि आग्रह गरिएको छ। नेपाल विद्युत प्राधिकरणले आज उपत्यका पशुपतिनाथ क्षेत्र, विमानस्थल क्षेत्र, मित्र पार्क र 32 पुतली लगायतका स्थानमा विद्युत कटौती हुने भएको जनाएको छ। विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान 8 बजेदेखि मध्याह बजेसम्म त्यस क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जानकारी दिएको छ। उत्तरी हुम्लाका 6 दर्जन बढ़ी विकासका योजनाको काम चिसोका कारण प्रभावित भएको छ। हिउँ नपरेको भए पनि चिसो निकै बढ़ेका कारण सिमेन्टको काम अघि नबढ़ने भएपछि ती योजनाहरूको काम आगामी 4 महिनाका लागि बन्द गरिएको छ। तापक्रम माइनसमा झरेपछि कर्णाली करिडोरको च्याछरादेखि यालवाङ गौड़ासम्मको सड़कमा सिमेन्टको काम बन्द गरिएको र अन्य विभिन्न दर्जनौ काम रोकिएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई निरन्तर इन्धन आपूर्ति गर्न रूस तयार रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रूपमा पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै भारतलाई निरन्तर इन्धन आपूर्ति गर्न रूस सरकार तयार रहेको स्पष्ट पार्नु भएको हो। रूसमा उत्पादित तेल र प्राकृतिक ग्यास किनेर भारतले रूसलाई युक्रेन युद्धका लागि आर्थिक रूपमा सघाएको भन्दै अमेरिकाले यसअघि भारतमाथि थप 25% करको घोषणा गरेको थियो। संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई भारतमा स्वागत गर्न पाउँदा आफू खुशी भएको बताउनुहुँदै दुई देशबीचको सम्बन्ध अझ मजबूत बनाउनु मुख्य प्राथमिकता रहेको बताउनुभयो। र राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ। हिजो भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्टलाई 4 विकेटले हराउँदै प्लेअफमा पुगेको छ। जनकपुरले दिएको 133 रनको लक्ष्य लुम्बिनीले 19.5 ओभरमा 6 खेलाड़ीको क्षतिमा भेटाएको हो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक 34 रन बनाउँदा बोलिङमा जनकपुरका संकित कुरेले 3 विकेट लिनुभयो। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 132 रन जोड़ेको थियो। जनकपुरका लागि संगीत कुरेले नै सर्वाधिक 45, त्यसै गरी महेन यादवले 27 र आसिफ शेखले 20 रनको योगदान गर्नुभयो। लुम्बिनीका कप्तान पौडेल र शेयर मल्लले आफ्नो टोलीका लागि 2-2 विकेट लिनुभयो। लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन्। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफमा सुरक्षित भइसकेका छन्। एनपीएल अन्तर्गत आज 2 खेल हुनेछन्। बिहान 11:45 विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेल दिउँसो 3:30 बजे चितवन राइनोज र पोखरा एभेन्जर्स बीच हुनेछ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।